रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 27 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने। उपसभामुख पदको निर्वाचन पर्सी शुक्रबार हुने। प्रधानमन्त्री वालेन्द्र शाहद्वारा नेपाल स्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहने प्रधानमन्त्रीको विश्वास। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायातको भाड़ा वृद्धि र कुवेत र युएईमा इरानको क्षेप्यास्त्र आक्रमण।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले चैत 27 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा नेपालको संविधानको धारा 95 बमोजिम राष्ट्रपति पौडेलले बैठक आह्वान गर्नुभएको हो। राष्ट्रपति कार्यालयका सचिव महादेव पन्तद्वारा जारी पत्र अनुसार चैत 27 गते शुक्रबार अपरान्ह 3 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्नेछ। बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संघीय संसद सचिवालयलाई सम्बोधन गरी पठाइएको पत्रमा बैठकका लागि सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ। संविधानको धारा 95 मा राष्ट्रपतिले संघीय संसदको कुनै सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 प्रस्ताव गर्नुहुँदै मुलुकका समग्र आर्थिक विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्न वैकल्पिक विकास वित्त कानून आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले विकास परियोजना पहिचान प्राथमिकीकरण दीर्घकालीन लगानी सुरक्षित गर्न र निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्दै विकासका नवीन स्रोतहरूको परिचालन गर्न विधेयक आवश्यक रहेको उल्लेख गर्नुभयो। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 7 वार्षिक प्रतिवेदन 2082 पेश गर्नुभयो। सभाको आजको बैठकमा सभामुख ढोल प्रसाद अर्यालले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि चैत 27 गते शुक्रबार तोकिएको र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकारले आश्वासन मात्र नदी प्रभावकारी नागरिक मैत्री सार्वजनिक सेवा प्रवाह मार्फत परिणाम दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकको शून्य तथा विशेष समयमा सांसदहरूले देशमा बन्द रहेका उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र स्वदेशी उत्पादनको प्रोत्साहन गर्न एकीकृत पूर्वाधार विकासलाई प्राथमिकता दिन वन्यजन्तु र मानव बीचको सन्तुलन कायम गर्न कृषकहरूलाई समयमै मल उपलब्ध तथा सिंचाई विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले नागरिक सचेतना तथा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने किसिमका नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ। यसअघि बैठकको आकस्मिक समयमा सांसद समीना मियाले जलेश्वर बर्दिवास सड़क खण्डमा एसईई परीक्षा दिएर फर्कदै गर्दा दुर्घटनामा परि ज्यान गुमाएका 3 विद्यार्थी र घाइतेहरूलाई उचित राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउँदै जोखिमयुक्त सड़कको पुनर्निर्माण ट्राफिक नियम उल्लंघनमा कड़ा कार्यवाही गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक चैत 27 गते शुक्रबार अपरान्ह 4 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले संसदभित्र महत्वपूर्ण राष्ट्रिय तथा राजनीतिक मुद्दाहरूमा विपक्षीहरूसँग सहकार्यको संस्कार विकास गर्नुपर्ने बताउँदै सकारात्मक नीतिको निरन्तरतामा जोड़ दिनुभयो। कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग मार्फत बढ़दै गएको साइबर बुलिङ र डिजिटल हिंसाका कारण महिला र किशोरीहरूमाथि भएको मानसिक, शारीरिक तथा सामाजिक यातना रोक्न साइबर सुरक्षा प्रभावकारी बनाउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युद्धका कारण खाड़ी मुलुकमा रहेका नेपालीको सुरक्षा तथा सुरक्षित रूपमा स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसान मैत्री नीति निर्माण, भ्रष्टाचार र महँगी नियन्त्रण, विपद जोखिम न्यूनीकरण, कर्णाली प्रदेशको विकासमा विशेष ध्यान दिनुपर्ने लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक चैत 27 गते शुक्रबार अपरान्ह 4:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको सो छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले बैठक आयोजना गरिएको हो। छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वास समेत व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचार संहिताका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले प्रस्तुति दिनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सचिव राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनु पर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढंगले जानकारी गराउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गैर कानूनी रूपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका केही निजी विद्यालयले अझै पनि कानून विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैर कानूनी रूपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो। मन्त्रालयले कुनै पनि विद्यालयले यो निर्देशन भन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्रावधान तथा अन्य प्रचलित कानून बमोजिम थप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउनु पर्ने अवस्थामा गृह मन्त्रालय सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध गरेको छ। साथै विद्यार्थीको शुल्क सम्बन्धी गुनासोको रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष, हेल्प डेस्क स्थापना गरिएको मन्त्रालयले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। आज कैलालीको गेटामा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो। मन्त्री पोखरेलले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई स्वास्थ्य र शिक्षा विकासको प्रमुख केन्द्र बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले विश्वविद्यालय गेटामा ढिलो नगरी शैक्षिक कार्यक्रम सञ्चालन हुने र त्यसका लागि सरकारले आवश्यक स्रोत साधन, जनशक्ति, नीतिगत सहयोग प्रदान गर्ने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले बीमा कार्यक्रम मार्फत सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिलीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासो सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। एक दशकमा देशको करिब एक तिहाई जनसंख्यामा बीमा कार्यक्रम पुगेको छ। बीमा प्रिमियम तिर्ने करिब 93% सेवा लिएको बोर्डले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा भएको भेटमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने नेपाल डिजिटल ट्रान्सफर्मेशन प्रोजेक्ट मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, डेटा व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्री तिमल सिन्हाले नेपालको सामाजिक आर्थिक विकासका निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै नेपाल डिजिटल ट्रान्सफर्मेशन प्रोजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताउनुभयो। राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। संघीय संसद सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनु भएको हो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राई, विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कृष्ण प्रसाद पौडेल र विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरी स्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ। त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो। सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाड़ा वृद्धि गरेको छ। इन्धनको मूल्यमा 5 रूपियाँ थपघट हुँदा भाड़ा समायोजन गर्ने व्यवस्था अनुसार भाड़ा बढ़ाउने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। अब यात्रुवाहक सवारी साधनमा 16.71% भाड़ा बढ़ेको छ। त्यसै गरी पहाड़ी बाटोमा संचालन हुने मालवाहक सवारी साधनको भाड़ा 21.68% बढ़ेको छ भने तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनको भाड़ा 15.75% बढ़ेको विभागले जनाएको छ। भाड़ादर विद्युतीय सवारी साधनका हकमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। चौथो पटक म्याथ थपिसक्दा पनि बुटवल नारायणघाट सड़क अन्तर्गतको दाउने खण्डको निर्माण अझै सम्पन्न हुन नसक्दा यात्रुहरूले धेरै शास्ति बिहोर्नु परिरहेको छ। सामान्य वर्षामा समेत सड़क अवरूद्ध हुँदा सड़कमा सवारी साधन चिप्लिने भएकाले यात्रुहरू त्रासमा यात्रा गर्न विवश छन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
निर्माणाधीन अवस्थामा रहेको बुटोल नारायणगढ़ सड़क खण्ड अन्तर्गतको दाउन्ने सड़क खण्ड आम यात्रु र सवारी चालकका लागि त्रास बनेको छ। सामान्य झरीमा समेत बाटो चिप्लो हुने हुँदा कहाँ गएर अलपत्र परिने हो ठेगान छैन। सड़क अवस्था एकातर्फ छ भने ठूला मालवाहक सवारी साधनको ओभरलोड र लेन अनुशासन कायम नहुँदा सामान्य अवस्थामा समेत जाम लाग्ने गरेकाले यात्रुले शास्ति बेहोर्दै आइरहेका छन्। सड़क अनुगमनमा पुग्नुभएका पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले सुस्त गतिमा न्यून जनशक्ति राखेर काम भइरहेकाले समयमै काम सक्ने कुरा विश्वस्त हुन सकिने अवस्था नरहेको बताउनुभयो।
काममा ढिला ढिला जस्तो पनि छ, जस्तै जुन उहाँहरूले टाइमभित्र चाहिँ हामी सक्छौँ त भन्नुभएको छ, तर अहिले चाहिँ जनशक्तिले चाहिँ अलिकति त्यो टाइममै सकिएला जस्तो चाहिँ अब मलाई चाहिँ लागेन। त्यसले गर्दाखेरि उहाँहरूलाई अलिकति मेन पावर थपेर कम्तीमा पनि बर्खा अगाडि यो जाम नहुने अथवा यो चाहिँ त्यो कम्तीमा एक साइड भए पनि चाहिँ त्यो त्यसलाई चाहिँ अब एउटा ढलान गर्ने चाहिँ व्यवस्था चाहिँ मिलाउनु भन्ने हिसाबले
झण्डै 14 किलोमिटर दूरी रहेको दाउन्ने सड़क खण्ड पार गर्नु नै यात्रु र चालकहरूका लागि चुनौतीको विषय बनेको छ। यति बेला सो सडक खण्डमा ढलानको काम भइरहेकाले सवारी आवागमन एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। कछुवा गतिमा भइरहेको निर्माण कार्यले यात्रुले अझै कति सकस बिहोर्नु पर्ने हो ठेगान छैन।
हामीलाई बाटो पार गर्नु नै एकदम शास्ति र चाहिँ यहाँ यात्रु गर्नेहरूलाई बीच बाटोमा गएर जाममा पर्दाखेरि तीन दिन चार दिन पनि जाम भएको अवस्था थियो र यो तीन दिन चार दिनको जाम भएको अवस्थामा उहाँहरू भोकै बस्ने, कोही चाहिँ हिँड्दै चाहिँ आफ्नो गन्तव्यसम्म जाने, यति दुःख शास्ति यो चाहिँ राजमार्ग दाउनेको सड़क खण्डमा एकदम दुःख शास्ति भोग्नु परेको छ।
वर्षाले सड़क चिप्लो हुँदा ठूला सवारी आउजाउमा समस्या पर्ने र ती सवारी बीचमै रोकिने अवस्थाका कारण पनि पटक पटक सड़क अवरूद्ध भएर घण्टौंसम्म जाम लाग्ने गरेको छ। ढलान र अन्य मरमत कार्य भइरहेका कारण समस्या भएको आयोजना कार्यालयको भनाइ छ। यता पश्चिम खण्डका आयोजना प्रमुख पशुपति ग्यामालीले भने पूर्ण रूपमा जनशक्ति परिचालन गरी निर्माण कार्य भइरहेको दावी गर्नुहुन्छ।
बाटो रोकिन सक्ने एक किसिम डिस्टर्ब हुने खालको एरिया चाहिँ चारवटा लोकेसन हो, अनि त्यो चारवटा लोकेसनमा पनि अब हामीले चाहिँ फुल्ली त्यहाँ चाहिँ मेन पावरहरू राखेको छ, त्यो चाहिँ फ्लाइङहरू सबै राखेर गरिरहेका छौँ। करिब करिब वैशाखको दोस्रो हप्ताबाट हामी ढलानमै हिँड्न सक्छौँ।
तीन पटकसम्म म्याद थप गरिसकेको सो सडक आयोजनाको म्याद चौथो पटकका लागि थप गरिएको छ। सम्झौता अनुसार 2083 साउन पहिलो साता काम सकिसक्नु पर्नेछ। बर्खा शुरू हुन अगावै दाउन्ने सड़कको काम नसके थप दुर्घटना निम्तिने जोखिम समेत बढ़दो देखिन्छ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस सहित चार विधामा अध्यापन हुने भएको छ। विश्वविद्यालयको चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डाक्टर सुनिल कुमार जोशीले पहिलो चरणमा एमबीबीएस, बीएससी नर्सिङ, एमएलटी र अस्टोमेट्रीका कक्षा सञ्चालन गरिने बताउनुभयो। पहाड़ी भेगमा शिक्षाको खोजीमा गाउँ छोडेर शहर पस्ने प्रवृत्ति अझै कायम छ। शहरका महँगा विद्यालयप्रति आकर्षण बढ़िरहेकै बेला धनकुटाको छथर जोरपाटी गाउँपालिका तीनमा रहेको सरस्वती माध्यमिक विद्यालयले भने फरक उदाहरण प्रस्तुत गरेको छ, जसले गाउँमै गुणस्तरीय शिक्षा सम्भव रहेको देखाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
सरस्वती माध्यमिक विद्यालयले परम्परागत शिक्षण शैलीलाई मात्र पन्छाएको छैन, समय अनुसार आफूलाई रूपान्तरण गर्दै लगेको छ। नियमित कक्षासँगै दिउँसो र बेलुकी अतिरिक्त कक्षा सञ्चालन गरी विशेष गरी एसईई लक्षित तयारीमा जोड़ दिएको छ। यसको परिणाम स्वरूप शैक्षिक सत्र 2081 सामुदायिक विद्यालयहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। अतिरिक्त कक्षाले विद्यार्थीलाई नियमित र अनुशासित अध्ययनतर्फ उन्मुख बनाउँदै समग्र शैक्षिक गुणस्तर सुधार गरेको शिक्षक ईशान गौतमले बताउनुभयो।
एन नाइट होस्टेल सञ्चालन गर्दाखेरि विद्यार्थीहरूमा तिनीहरूमा धेरै शैक्षिक उपलब्धिहरू देखिएको छ, तिनीहरूमा धेरै सुधार आएको छ र पढाइप्रति शिक्षाप्रति होइन तिनीहरू धेरै उत्साहित भएका छन्, तिनीहरूमा थप उत्प्रेरणा जागृत भएको छ।
विद्यालयले व्यावहारिक शिक्षामा जोड़ दिँदै कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला मार्फत प्रयोगत्मक सिकाइको अवसर समेत प्रदान गरिरहेको छ। विद्यालय र अभिभावक बीचको सहकार्यमा शुरू गरिएको अतिरिक्त कक्षा प्रभावकारी बन्दै गएको छ। टाढाबाट आउने विद्यार्थीका लागि छात्रावास व्यवस्थाले पनि ठूलो राहत दिएको छ। अतिरिक्त कक्षाले मोबाइलमै अल्झिने विद्यार्थीलाई पढाइमा केन्द्रित गराएको छ। सीमित स्रोत साधनका बावजुद विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय तहबीचको सहकार्यले उल्लेखनीय सफलता हासिल गरेको छ। अतिरिक्त कक्षाले समय व्यवस्थापन सहज बनाएको विद्यार्थी शंकर वानेमले बताउनुभयो।
बोर्डले हामीले पढ्नु एकदम सहज भएको छ। अहिलेको कुरा गरौँ भने नपढ्ने विद्यार्थीहरू नि एकदम पढ्ने भइरहेछ, दिन रात त्यसलाई सरहरूको साथ सहयोगले हामीलाई एकदम सजिलो भएको छ।
अतिरिक्त कक्षाले विद्यार्थीको आत्मविश्वास र सृजनशीलता अभिवृद्धि गरेको छ। गुणस्तरीय शिक्षा शहरमा मात्रै सम्भव छ भन्ने धारणा तोड्दै विद्यालयले गाउँबाट पनि राम्रो शिक्षा दिन सकिन्छ भन्ने उदाहरण दिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताउनु भएको छ। तनहुँको दमौलीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मध्यपूर्व युद्ध विरामको घोषणापछि यसै हप्ताको अन्त्यमा पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनु भएको छ। उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न सन् 2026 अप्रेल 10 शुक्रबार इस्लामाबादमा दुवै देशका प्रतिनिधिमण्डललाई सामाजिक सञ्जाल एक्स मार्फत आमन्त्रित गर्नुभएको छ। पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तानले हाल तेहरान र वाशिङटन बीच मध्यस्थता गरेको छ। इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका अनुसार मंगलबार राति संघर्ष विराम घोषणा भए पनि बुधबार बिहान करिब 10 बजे लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो। लावान टापु स्थित तेल प्रशोधन केन्द्र नजिकैको तेल क्षेत्रबाट निकालिएको कच्चा तेल प्रशोधन गर्ने महत्वपूर्ण केन्द्र हो, जसबाट इरानको उच्च गुणस्तरको तेल निर्यात गरिन्छ।
सुदूरपश्चिम प्रदेशमा 10% गरीबी बढ़ेको प्रदेश सरकारले जनाएको छ। दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष 2077-78 तुलनामा चालू आर्थिक वर्षमा गरीबी बढ़ेको जनाएको हो। प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ। आर्थिक वर्ष 2077-78 पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरीबी 24.6% रहेको थियो, त्यो बढ़ेर 34.16 पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डाक्टर हेमराज लामिछानेले बताउनुभयो।
अब खेल समाचार।
नेपाल पुरुष क्रिकेट टोलीले आईसीसी पुरुष क्रिकेट विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय सिरिजमा ओमान र संयुक्त अरब इमिरेट्सन यूएईलाई आतिथ्यता दिने भएको छ। यो सिरिज 25 अप्रेलदेखि शुरू हुनेछ। यो सिरिज 10 मार्चदेखि शुरू हुने तालिका थियो, तर इरान इजरायल अमेरिका युद्धका कारण स्थगित भएको थियो। अब सबै खेल किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ। यस सिरिजपछि नेपालले अर्को लिग टू सिरिजमा स्कल्याण्ड र अमेरिकालाई पनि 21 मेदेखि आतिथ्यता दिनेछ। लिग टू सन् 2027 आयोजना हुने आईसीसी क्रिकेट विश्वकप 2027 छनौट हुने माध्यम हो। उक्त विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने तय छ। लिग टूमा 8 टोली सहभागी छन्। शीर्ष 4 टोली विश्वकप छनौट चरणमा पुग्नेछन्। त्यसपछि अन्तिम 4 टोलीले विश्वकपमा स्थान बनाउनेछन्। नेपाल हालै आईसीसी पुरुष टी20 विश्वकप 2026 12 वर्षपछि पहिलो जित हासिल गर्दै उच्च मनोबलका साथ मैदान उत्रिँदैछ। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि 7 विकेटको सहज जित हात पारेको छ। कोशीले दिएको 100 रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र 9 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश 28.2 ओभरमा मात्र 99 रनमा समेटियो। यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। अर्को खेलमा वर्षाले प्रभावित भएपछि गण्डकी प्रदेशलाई मधेस प्रदेशले डीएलएस मेथडमा 18 रनले हराएको छ। चौथो जितका साथ मधेस अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जितको लागि 173 रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले 22 ओभरमा 5 विकेट गुमाएर 80 रन बनाएको थियो। त्यसपछि पानी पर्न शुरू भयो, जसको कारण खेल फेरि शुरू हुन सकेन र डीएलएस म्याथमा मधेसको पक्षमा नतिजा गयो। त्यसअघि नारायणी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले 34.5 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 172 रन बनाएको थियो। 6 खेलबाट 9 अङ्कसहित मधेस तेस्रो स्थानमा पुगेको छ। गण्डकीको यो चौथो हार हो, गण्डकीको 5 अङ्क रहेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.6 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, वर्षा फाट। काठमाडौँको अधिकतम 19.5 डिग्री सेल्सियस, न्यूनतम 10.4 डिग्री सेल्सियस, वर्षा 19 मिलिमिटर। पोखराको अधिकतम 17.5 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस, वर्षा 4.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वर्षा 3.7 मिलिमिटर। दिपालको अधिकतम 18 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस, वर्षा 31.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत 27 गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने। उपसभामुख पदको निर्वाचन पर्सि शुक्रबार हुने। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल स्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल। नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग निरन्तर रहने प्रधानमन्त्रीको विश्वास। यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायातको भाड़ा वृद्धि र कुवेत र युएईमा इरानको क्षेप्यास्त्र आक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।